अनन्त सम्भावनाको पुञ्ज, गतिशील मानव जीवन, कर्मशील सारा संसारका नेपाल र नेपाली मन,
दूर सुदूर क्षितिजका नेपाली अनुभव शब्द चित्रमा कोर्दै स्वदेशको सम्झना र परदेशको अनुभव सुन्ने सुनाउने एउटा चौतारी कार्यक्रम घर देश परदेश। कार्यक्रम घर देश परदेशमा स्वागत छ। म प्रस्तुता हेमन्त उप्रेति। विश्वव्यापीकरणसँगै यातायात र सूचना प्रविधिको विकासले अझ साँगुरो हुँदै गरेको आजको संसारमा रोजगार, स्वरोजगार, वृत्ति विकास, शैक्षिक प्राज्ञिक उन्नयन, तिनको प्रयोग उपयोग र सुविधामय जीवनको आकाङ्क्षामा मानिस संसारभर फैलिँदो छ। नेपालीहरू मात्र यसमा अपवाद छैनन्। कर्मक्षेत्रमा जहाँ जहाँ रहे पनि स्वदेश र जन्मभूमिप्रति सदा कृतज्ञ रहने नेपाली मनहरूका स्वदेश विदेशका जीवन अनुभवहरू खोतल्ने एउटा प्रयास हो कार्यक्रम घर देश परदेश। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट हरेक शनिबार राति 10 बजेको समाचारपछि यो कार्यक्रम प्रसारित हुन्छ। साथै रेडियो नेपाल अनलाइन .com र रेडियो नेपाल मोबाइल एपमा पनि यो कार्यक्रम संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हुनुहुन्छ बेलायतमा रहनुहुने कुल आचार्य। पर्वत धाइरिङमा जन्मी हुर्की झन्डै 27 वर्ष अघिदेखि बेलायतमा कर्मशील भई उहाँले समाजसेवा र व्यावसायिकतामा ख्याति आर्जन गर्नुभएको छ। गैर आवासीय नेपाली सङ्घमा सन् 2003 सक्रिय समाजसेवी आचार्यले सन् 2006 लन्डनमा होलिकाउ ग्रुपको स्थापना गरी रेस्टुरेन्ट व्यवसायमा ख्याति आर्जन गर्नुभएको छ। सुशिक्षित समाजसेवी बुबाको पारिवारिक प्रेरणाले किशोर भएदेखि नै नेतृत्वदायी र समाजसेवी भूमिकामा रहन मन पराउनुहुने आचार्यको व्यवसायले बेलायतमा प्रतिष्ठित पुरस्कारहरू पनि प्राप्त गरेको छ भने नेपालमा बैंकिङ, जलविद्युत, पूर्वाधार, पर्यटन जस्ता क्षेत्रमा उहाँको संलग्नता र स्वास्थ्य शिक्षा लगायतका सेवामूलक संस्थाहरूमा उहाँले योगदान गर्दै आउनुभएको छ। 8-10 लाख विदेशमा कमाएर फर्की फेरि जिल्लातिरै केही व्यवसाय गर्ने सोचमा सुरुमा जर्मनी पुगेर चेरी टिप्ने काम पाउनुभएका आचार्यले बेलायत पुगेपछि रेस्टुरेन्टतिर लाग्नुभयो र पाककलामा अब्बल र कुशल सेफ बन्नुभयो। काम गर्नभन्दा सिप सिक्ने कुरालाई महत्त्व दिनुभएका आचार्यले रेस्टुरेन्ट व्यवसायबाट ख्याति आर्जन गर्नुभयो। नेपाल र नेपालीको समृद्धि र उन्नतिका लागि सदा सुभावना राख्नुहुने आचार्य सुपरबल जनसेवा श्री पदकबाट सम्मानित हुनुहुन्छ। मातृभूमिप्रति कृतज्ञ आचार्यसँगको अन्तरङ्ग कुराकानीका थुप्रै प्रसङ्गहरू गत हप्ताको कार्यक्रममा राखेका थियौँ। कुराकानीका अरू धेरै प्रसङ्ग बाँकी नै थिए। ती बाँकी प्रसङ्गहरू आजको कार्यक्रममा राख्दैछौँ। त आदरणीय श्रोता सुनौँ एनआरएनएका पूर्व अध्यक्ष समाजसेवी व्यक्तित्व कुल आचार्यसँगको अन्तरङ्ग कुराकानीका बाँकी प्रसङ्ग। स्वदेश आउनुभएका बेला उहाँसँग यो कुराकानी गरिएको हो। यो कोभिडका बेलाको एउटा स्मरणीय कुरा रहेछ। अब कोभिडका बेला अरू बन्दाबन्दी भए बेला पनि यहाँहरूको होलिकाउले चाहिँ उत्तरोत्तर प्रगति गरेको भन्ने पनि पाइन्छ, त्यो सन्दर्भ थोरै
कसरी पत्ता लाउनुभयो यस्तो कुरा तपाईँले धेरै रिसर्च गर्नुभएछ। हो, अवश्य पनि हामी डेलिभरीमा थियौँ। हाम्रो रेस्टुरेन्टहरू अहिले पनि डेलिभरी हो। रेस्टुरेन्टहरूमा मान्छे आएर खाने अवस्था रहेन कोभिडको बेलामा, त्यसले हामीले घरमा डेलिभरी गर्ने बेलामा अत्यन्त धेरै राम्रो डिमान्ड पनि थियो। होल कोभिडमा मैले एक हप्ता मात्रै बन्द गरेँ हाम्रो कम्पनी, नत्र हामी सुचारू रूपमा चलाएका थियौँ। र हामीलाई चाहिँ धम्मे धम्मे के पर्यो भने त्यो अर्डर पुर्याउनै धम्मे धम्मे भयो। र मलाई लाग्छ त्यो कोभिडको बेलामा हामीले 30% बिजनेस अफ गरेका थियौँ। तर लक्कीली हाम्रो नेपाली खाना, इन्डियन खाना, मेरो त्यस्तो स्टाफहरूलाई कसैलाई केही त्यस्तो ऊ पनि समस्या पनि धेरै भएन र कोभिड पनि भएन र चलाउन सकियो पनि। तर एकदम पिक टाइममा हामीले एक हप्ता बन्द गऱ्यौँ
हजुर,
र फुल फ्लेज रूपमा सबै स्टाफलाई रेस्ट गर, घरमा आनन्द गर र पेमेन्ट पनि लिए भनेर हामीले फुल पेमेन्ट सहित गऱ्यौँ। र एक हप्ता उ गरिसकेपछि फेरि स्टाफहरू चाहिँ अब स्ट्रङ भएर फर्किनु भयो र हामीले त्यति बेला चाहिँ कति बेला त त्यो सोसियल डिस्टेन्स गर्नुपर्ने अवस्था हुन्थ्यो। त्यो सोसियल डिस्टेन्स पनि एकदम अर्डर धेरै आएपछि ड्राइभर आउने, ड्राइभरहरूको बाहिर भित्र छिर्न लडाइँ पर्ने, एकदम 40-50 वटा अर्डर एकैचोटि आयो, त्यहाँ 40-50 जना ड्राइभर आएछ त त्यहाँ त लाइन हुने भयो, क्यु हुने भयो होइन। अनि त्यसपछि आएर त्यो भिडियो माथिबाट खिचेर होलिकाउले सोसियल डिस्टेन्स गरेन भनेर पनि काउन्सिलमा पठायो, कोही गोराहरूले पठाउनु भयो भनौँ न। अनि काउन्सिलले मलाई बोलाएर ठक्क त्यो भिडियो देखाएर कुल यु हेभ मेन्टेन योर सोसियल डिस्टेन्स भनेर मलाई भन्यो। हेर म त सोसियल वर्क गरिरहेको छु, कति हस्पिटलमा मैले फ्रीमा खाना पठाएँ त्यति बेला, हाम्रो कम्पनीले पठाएँ भनौँ, मान्छेलाई खानु त पऱ्यो नि, त्यो खाना खुवाउने भनेको त एउटा सोसियल वर्क नै हो नि। त्यसले गर्दाखेरि मैले सोसियल वर्क नै गरिरहेको छु, मलाई यत्रो हार्ड वर्क गरेर चलाउनु छैन थिएन। तर अब सोसियल डिस्टेन्स मेन्टेन गर्न अब ड्राइभरहरू बाहिरबाट आउनेहरूले जबरजस्ती गरिदियो। तिमीले जुन भिडियो देखाइरहेको छौ त्यो भिडियो भनेको त मैले गराएर त होइन नि त, बाहिर ड्राइभर आउँदाखेरि त्यस्तो हतार हतार गरेर उनीहरूलाई छिटो डेलिभरी गर्नुपऱ्यो, छिटो पैसा कमाउनु पऱ्यो, त्यसरी गरेँ। त्यसले गर्दा मैले के गर्न सक्छु भनेपछि काउन्सिलसँग सहमति के भयो भने एउटा सेक्युरिटी गार्ड राखिदिने बाहिर, त्यो डेलिभरी लिन आउने ड्राइभरहरूलाई सोसियल डिस्टेन्स मेन्टेन गर्ने भन्ने सहमति भयो। हेर्नुहोस् त्यहाँ काउन्सिलले नै यसरी मेन्टेन गर है, हेर्नुहोस् त आइडिया दिएको। त्यसैले बिजनेसलाई जहिले पनि सपोर्ट गर्नुपर्छ गभर्मेन्टले, त्यो कम्प्लेन आयो तेरो तैँले बन्द गर, अनि तेरो यस्तो नराम्रो भयो भनेर के हुन्थ्यो होला होइन। तर उसले त के भने वाट इज द नेक्स्ट आइडिया कुल भन्यो, अनि त्यसपछि उही कम द सोल्युसन क्या, ल एकजना सेक्युरिटी गार्ड राखिदिन्छु, दुईजना राखिदिन्छु, उनीहरूले सोसियल डिस्टेन्स मेन्टेन गरेर तिमीहरू 2 मिटरभन्दा नजिक नआऊ, तिम्रो पालो आउँछ, तिम्रो अर्डर आएपछि लान्छ भनेर भन्न पाइयो नि त।
त्यो बेलाका शर्तहरू मापदण्डहरू किचनमा पनि थियो होला नि,
थियो किचनमा थियो, 2 मिटरको थियो, अब त्यो अरू सेनिटाइजरहरूदेखि लिएर हर कुराहरू त्यो सबै हामीले त्यो त फुलफिल गरेकै थियौँ। त्यसमा पनि अब हामीलाई गाह्रो के भयो भने त्यो डेलिभरीको खाना लिन आउने ड्राइभरहरू बाहिरबाट आउँदाखेरि त त्यो बाहिरको मान्छेले हामीले मेन्टेन गर्न त सकेन नि, भित्रको त सबै मेन्टेन गरेकै थियौँ, तर बाहिरको कुरा बाहिरका ती हतार हतार गरेर आउने ड्राइभरहरूको भिडियो खिचेर पठाइदिनु भयो। त्यसले गर्दा त्यसलाई पनि काउन्सिलले कम्प्रोमाइज गर्यो, अनि त्यसपछि हामीले राम्रै चलायौँ। त्यति बेला चाहिँ मैले भनिहालेँ हामी 30% बिजनेस अफ गरेर राम्रै गरेको थियो हाम्रो होली काउ कम्पनी।
अब खास गरी होली काउका विशेषता चाहिँ के थियो होला त्यो बेला जसका कारण चाहिँ यसले बेलायतमा सफलता प्राप्त गर्यो?
पहिलो कुरो त म आफै सेफ हुने एम सेफ भएँ, र खानाको मेन क्वालिटी हाम्रो आमाले जस्तो खाना पकाउनुहुन्छ त्यस्तै खाना कस्टमर कहाँ पुर्याउनुपर्छ भन्ने एउटा मोटो राखेँ मैले। तपाईँको मेरो कुनै पनि रेस्टुरेन्टमा पिसेको मसला बाहिर आएको युज गर्दैनौँ, हामी त्यहीँ बनाउँछौँ। जस्तै यो कबाबहरू बनाउने किमाहरू त्यहीँ बनाउँछौँ, जस्तै कुनै पनि ग्राइन्ड गर्ने चिजहरू त्यहीँ बनाउँछौँ, र सकभर हामी 2 बजेदेखि हामी गएर प्रिपेयर गर्छौँ, 5 बजेसम्म प्रिपेयर गर्छौँ, र 5 बजेबाट हामी डेलिभरी गर्न सुरु गर्छौँ। त्यसले गर्दाखेरि चाहिँ खाना भनेको त सबभन्दा मिठो फ्रेस खाना नै त्यसको चाहिँ मेन की र कडी हो भन्ने मलाई लाग्छ। र अर्को कुरा, त्यत्रो ठुलो अलि 8-10 ठाउँ भएपछि त एक ठाउँमा सेन्टर किचन गरे हुन्छ, सेन्टर किचन गरेर पकाएर पठाए हुन्छ भन्ने चलन पनि छ, धेरैले भन्नु पनि हुन्छ यत्रो पोटेन्सियल छ वाइ यु डन्ट डु इट भनेर भन्छन्। तर म के भने हामी के गरिरहेछौँ भने होइन, जस्तै 1 किलो मासु राम्रोसँग पकाउनु र 10 किलो मासु चाहिँ एकै ठाउँमा पकाउनुमा त टेस्ट फरक भइहाल्छ नि,
होइन?
त्यो 1 किलोको जस्तो भयो भने टेस्ट राम्रो हुन्छ नि। त्यसले गर्दा त्यो फिलोसफीलाई हामीले लिएर अहिलेसम्म पनि त्यसरी नै गरिरहेछौँ। त्यही कारणले 20 वर्षसम्म होलिका चलेको छ, र सम्भवतः बेलायतका सबै मिडियाहरू, चाहे इभिनिङ स्ट्यान्डर्ड भन्नुहोस्, चाहे त्यो ओलिभ म्यागजिन भन्नुहोस्, चाहे त्यो बिबिसी भन्नुहोस्, चाहे त्यो हाउस अफ कमनको पनि अवार्ड पाइसकेका छौँ हामीले, अनि त्यसपछि अहिले त इङ्ल्यान्ड बिजनेस अवार्ड पनि प्राप्त गरेका छौँ। त्यसले गर्दाखेरि चाहिँ सबै अवार्डहरू पनि प्राप्त गर्ने सौभाग्य पायौँ, र अब त्यो एउटा मेहनत, त्यो एउटा पोजिटिभ रूपको हार्डवर्किङ पनि होला भन्ने लाग्छ मलाई।
हजुर, फ्रेस खानाको कुरो गर्नुभयो नि, अब यहाँ बाल्यकालमा पनि घरमै गएर मात्रै खाने गर्नुहुन्थ्यो अरे, बाहिर त्यति खाने गर्नुहुन्न थियो अरे, त्यो एउटा पकाउने खाने कुरा यहाँको बाल्यकालदेखि नै थियो कि?
होइन, एकदमै होइन, म त 7 वर्ष उमेर खाना पकाएको नै अलिअलि आइडिया छ, थाहा छ मलाई। हाम्रो त गाउँमा बाहिर गएर खाने त कहाँ के हुन्थ्यो र, उही छिमेकी कहाँ गएर काका काकी कहाँ गएर खाए खाने हो, त्यति बेला रेस्टुरेन्ट भन्ने हामीले कहिले देखिएन हाम्रो बाल्यकालमा, होइन? रेस्टुरेन्ट गएर खाने भन्ने कुरा हुन्थेन, उही छर छिमेकी अथवा कतै गएर खाने कुरा हो। म अलिकति इन्ट्रेस्टेड नै थिएँ पकाउनको लागि, त्यही भएर नि मैले मेरो एम चाहिँ होइन म सेफ बन्छु भन्ने एम चाहिँ राखेको, र अहिले पनि फुर्सद पायो भने खाना चाहिँ मैले मिठै पकाउँछु।
अब विभिन्न प्रतिष्ठित अवार्डहरू पनि यहाँको व्यवसायले प्राप्त गरेको पाइन्छ, यसरी सफल हुनुमा के कुराले महत्त्वपूर्ण भूमिका खेल्छ होला भन्ने लाग्छ? दृढ इच्छा शक्ति, मेहनत, अवसर, संयोग, वा कोही त भाग्य पनि भन्छन् होइन, यहाँलाई के लाग्छ?
एउटा कुरा त वास्तवमा अवसर पनि हो, किनभने हाम्रो देशमा पनि त्यस्तो अवसर दिनुपर्छ भन्छु। म जस्तो गाउँमा बल्ल बल्ल एसएलसी पास गरेर त्यसपछि चाहिँ गएको, मलाई त्यो बेलायत जस्तो ठाउँमा कम्पिटिसन गर्नु त गाह्रै थियो नि त, त्यो एउटा अवसर पनि हो। अर्को कुरा के हो भने मैले भने नि मेहनत, अब कहिलेकाहीँ बिहान 4 बजे उठेदेखि भोलिपल्ट बिहान 4 बजेसम्म पनि काम गरेका कति कति दिन रात छन् होइन, त्यसले गर्दाखेरि त्यो पनि एउटा हार्डवर्क पनि हो। र अर्को कुरा के हो भने यो बिजनेसमा वास्तव भन्ने भने अलिअलि थोरै भाग्यको पनि खेल हुन्छ जस्तो मलाई लाग्छ, किनभने त्यो भाग्य नभएसम्म मेहनतले मात्रै नै काम गर्दैन, मेहनत नभएसम्म भाग्यले मात्रै नै हुँदैन भन्ने लाग्छ मलाई। त्यसले गर्दा सबै कुरा अलिअलि मिल्यो होला, र अब खानीबाट भएको छ, यसलाई फेरि मैले ठुलो उद्यमीको रूपमा लिएको छैन कहिले नि, हामी खानीबाट गरेका छौँ भनेर भन्छु। हजुर सर, अब एनआरएनएको प्रसङ्गमा आउन, यहाँको 2003 नै एनआरएनएको अभियानमा आबद्ध देखिनुहुन्छ यहाँ, अब अन्तर्राष्ट्रिय समन्वय परिषदको नेतृत्व पनि सम्हाल्नुभयो, एनआरएनए प्रति यहाँको लगाव कसरी भयो सुरुमा, नेपालीहरूको हितमा काम गर्न आफ्नो यहाँको भावना?
मेरो धेरै हार्डवर्क एनआरएनमा भएको छ, मैले जति समय मेरो 91 वर्ष आमालाई समय दिन सकेको छैन, मेरो श्रीमतीलाई, मेरो परिवारलाई अथवा मेरो व्यवसायलाई, त्योभन्दा बढी समय दिएको संस्था गइरहेको छ नेपाली सङ्घ। यसको उद्देश्य के थियो भने म अरू धेरै जिल्लाका संस्था, अरू कुनै राजनीतिक संस्थामा धेरै काम गरिनँ, र यो संस्था जब सुरुवात भयो मलाई के लाग्यो भने यो त नेपालीको हितमा र नेपालको समृद्धिको लागि काम गर्ने संस्था हो भनेर म यो संस्थामा पहिला 2003 तपाईँले भने जस्तो सदस्य भएँ, त्यसपछि 5 सदस्य भएँ, 7 त म कमिटीमै रहेर काम गरेँ, 7 लगातार रूपमा 2023 कतै न कतै भूमिकामै रहेर काम गरेँ, यहाँनिर युकेको सदस्य, उपाध्यक्ष, अध्यक्ष, आइसिसी मेम्बर, त्यसपछि फेरि म यो युरोपको संयोजक, त्यसपछि उपाध्यक्ष, त्यसपछि सहमतिमा 3-3 भयो भने अध्यक्ष भएर अलि लामो समय काम गर्ने। यसको मूल उद्देश्य के भने हामी बाहिर बसेका नेपालीहरूलाई एकत्रित गर्ने र बाहिर बस्ने नेपालीहरूको समस्याको समाधान गर्ने र उनीहरूले सिकेको ज्ञान सिप पुँजीलाई नेपालमा सही तरिकाले सदुपयोग गर्ने र नेपालको समृद्धिमा हामी सच्चा साझेदारी बन्ने र हामी जस्तो फेरि युवाहरू पलायन हुन नपरोस्, नेपालमा नै अवसर प्राप्त होस्, जसले गर्दा यो नेपालले धेरै युवाहरूलाई पलायन गराउने अवस्थाबाट हामीले केही गर्न सक्नुपर्छ भन्ने उद्देश्यका साथ सुरुवात गरियो, केही काम पनि गरियो, केही लगानीका कुराहरू पनि गरियो
हजुर,
तर अहिले भने जस्तो अझ भएको छैन।
हजुर, यहाँ नेतृत्वमा हुँदा चाहिँ भएका सन्तोषजनक कामहरू केही सम्झना हुन्छ, माइक्रो फाइनेन्सको पहल इत्यादि कुराहरू?
होइन, पढ्न महत्त्वपूर्ण त डेफिनेटली गैरावश्य नेपालीसँग मैले नेतृत्व लिँदाखेरि माइक्रो फाइनेन्स त म युरोप संयोजक हुँदा डेनमार्कको सम्मेलनबाट चाहिँ सुरुवात भएको एउटा माइक्रो फाइनेन्स अहिले पनि चलिरहेको छ, म युके अध्यक्ष हुँदाखेरि सुरु गरेको एनआरएन इन्भेस्टमेन्ट कम्पनी भनेर हामीले सुरु गरेका थियौँ, अहिले एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी भन्ने छ, त्यो मैले अध्यक्षता गर्ने मौका पाएको थिएँ 2012 जनवरी 28 त्यो चाहिँ प्रोग्राम युकेमा आयोजना गरेर, तत्कालीन अध्यक्ष जीवा लामी छाने, उपेन्द्र महतोलदेखि लिएर राम प्रताप थापाहरू सबै आउनुभयो, पहिलो कार्यक्रमबाट पनि धेरै रकमहरू जम्मा भयो, 1000 त्यो कम्पनीमा इन्भेस्ट गर्नुभयो, जुन कम्पनीको लास्ट इयरसम्म म आफै बोर्डमा पनि थिएँ र अहिले राम्रो डिभिडेन्ड डिक्लेयर गरेको छ, त्यतातिर ती कामहरू पनि भए। अब त्यसको अलावा हजुरको चाहिँ विभिन्न हाइड्रो सेक्टरहरू, ब्याङ्किङ सेक्टरहरू, हस्पिटालिटी सेक्टरहरूमा अलिअलि नेपालसँग जोडिने अवसर पनि पाइयो र त्यो अझ महत्त्वपूर्ण त म जब 6 महिनाको लागि कार्यकारिणी अध्यक्ष, 1.5 वर्ष हाम्रो अध्यक्ष कार्यकाल थियो, त्यसमा महत्त्वपूर्ण काम के भने संसारभरि रहेका नेपालीहरूको माग जुन दोहोरो नागरिकताको थियो, नागरिकता निरन्तरताको हुँदै गैरावश्य नेपालीहरूलाई संविधान त प्रदत्त गरेको जुन गैरावश्य नेपाली नागरिकता छ, त्यो पहिलो नागरिकता 2023 अक्टोबर 15 पर्वतबाट बनेको नागरिकता सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट 17 अक्टोबरमा मैले पहिलो नागरिकता प्राप्त गरेँ, त्यो एउटा स्मरणीय काम, त्यसको लबिङ कति गर्नु पऱ्यो होला, त्यसको पछाडि कति लाग्नु पऱ्यो होला, त्यो कुरा त छँदैछन्, त्यो एउटा सुखद कुरा हो, अब त्यसले अहिले भलै अहिले काम गर्न पाएको छ।
अब त्यो केही व्यावहारिक पक्ष बाँकी छ पनि भनिन्छ होइन, यसप्रति गैर आवासीय नेपालीहरूको अबको भनाइ के छ?
होइन, यसको त व्यावहारिक पक्ष धेरै बाँकी छ, कानुनै बनाएको छैन, यो सङ्घीय कानुन बनाउने भनेर बनाएको छ, गृहले कानुन मन्त्रालयमा पठाउँछ, कानुनले पराष्ट्रमा पठाउँछ, वास्तवमा भन्ने हो भने नागरिकता वितरण गरेर अहिलेसम्म अधिकार नदिने, त्यो अहिले पनि मैले जग्गा किन्न पाउँदिनँ, 2.5 वर्ष भयो, अहिले पनि मैले उद्योग धन्दामा काम गर्न पाउँदिनँ, अहिले पनि मैले त्यसबाट चाहिँ केही कामहरू गर्न नपाउने अवस्था भए हुनाले अब छिटोभन्दा छिटो सरकारले गैरावश्यक नेपालीहरूका मुद्दामा पनि केही काम गर्ला र अब त्यो अधिकार प्रदत्त गर्ला, कानुन बनाउला भन्ने आशा गरेका छौँ।
अब अलिकति प्रसङ्ग बदलौँ, अब नेपालीहरू संसारका वैभवशाली मुलुकमा पुगेर जुन व्यावसायिक र प्राज्ञिक क्षेत्रमा ख्याति आर्जन गरिरहनु भएको छ, उहाँहरूबाट नेपाल र नेपालीको समृद्धि उन्नतिमा चाहिँ कसरी योगदान भइरहेको पाउनुहुन्छ? विज्ञता लगानीदेखि लिएर धेरै क्षेत्र छन् नि, हुन त अहिले साँगुरो संसार छ, स्वदेश विदेश जहाँ बसेर पनि मातृभूमिप्रति आफ्नो योगदान गर्न सकिन्छ भनिन्छ होइन, यस सन्दर्भमा
होइन, वास्तवमा सरस्वती हेर्नुभयो भने हाम्रै छिमेकी देश हेर्दा पनि हुन्छ, दुईटा ठुला देश भारत र चिन, अथवा कोरिया हेर्नुहोस् अथवा जापान हेर्नुहोस्, आफ्नो डायस्पोराका जनतालाई फर्काएर देशको विकास गरेको छ। अवश्य पनि अहिले नेपालमा हेर्नुभयो भने अलि ठुलो हस्पिटल गैरावश्यक नेपालीको लगानी छ, होटलमा गैरावश्यक नेपालीको लगानी छ, हाइड्रो सेक्टरमा धेरै गैरावश्यक नेपालीहरूको लगानी भइसकेको छ, ब्याङ्किङ सेक्टरमादेखि लिएर अरू धेरै सेक्टरहरूमा
लगानी गरिसकेका छन् र त्यहाँ सिकेको ज्ञान सिप पुँजी जसरी जापानका प्रधानमन्त्रीले आफ्नो देशका विज्ञलाई आफूभन्दा बढी तलब दिएर फिर्ता गरेर देश बनाउने काम गर्नुभयो। आज दुबई जस्ता अथवा मरुभूमि जस्ता देशहरूमा सबै बाहिरको एक्सपर्टिज ल्याएर आज संसारको हब बनाउन सफल भयो भने ती बाहिर ज्ञान सिप र पुँजी सिकेका नेपालीहरूलाई नेपालसँग जोड्नुपर्नेछ, नेपाल सरकारले वेलकम गर्नुपर्नेछ र उनीहरूलाई जोड्नको लागि वातावरण बनाउनु पर्ने अवस्था भएको छ। त्यो वातावरण बनेको छैन, त्यो अत्यन्त पोटेन्सियल छ र यो देशको समृद्धि बल्ल सम्भव छ कि जबसम्म बाहिर बस्ने नेपालीहरू, सक्षम नेपालीहरू र अहिले यो 30-40 वर्षमा राम्रो गरेका नेपालीहरू धेरै नेपालसँग जोडिन चाहन्छन्, केही गर्न चाहन्छन्। ती नेपालीलाई जोड्ने वातावरण अझसम्म बनेको छैन विभिन्न कारणले, यही नागरिकताका कारणले बनाएको छैन, लगानी गर्ने खुला वातावरण बनाएको छैन, विदेशीको लगानी ल्याए पनि भन्छ आफ्नै गएर आवश्यक नेपालीहरूको लगानी सुनिश्चित छैन, विभिन्न हडल्सहरू बनिरहेका छन् कि त्यो भयो भने अब देश यो सानो देशलाई सबै कुराले बाहिर बस्ने नेपालीहरूले त्यो चाहे ज्ञानको रूपमा होस्, चाहे त्यो पुँजीको रूपमा होस्, चाहे त्यो अरू सांस्कृतिक आर्थिक जुनसुकै रूपमा पनि मान्नुहोस्, अब गएर आवश्यक नेपालीहरूलाई नेपालसँग राम्रोसँग जोड्यो भने यो देशको समृद्धिको सच्चा साझेदारी तिनै गएर आवश्यक नेपालीहरू हुन्छन्।
अनन्त सम्भावनाको पुञ्ज, गतिशील मानव जीवन, कर्मशील सारा संसारका नेपाल र नेपाली मन,
दूर सुदूर क्षितिजका नेपाली अनुभव शब्द चित्रमा कोर्दै स्वदेशको सम्झना र परदेशको अनुभव सुन्ने सुनाउने एउटा चौतारी कार्यक्रम घर देश परदेश।
रेडियो नेपालबाट हरेक शनिबार राति 10 बजेको समाचार पछि कार्यक्रम घर देश परदेश।
आजको कार्यक्रममा सुन्दै हुनुहुन्छ पर्वत जिल्लामा जन्मी हुर्की बेलायतमा उद्यमीका रूपमा ख्याति आर्जन गर्नुहुने समाजसेवी एनआरएनएका पूर्व अध्यक्ष कुल आचार्यसँगको कुराकानी। स्वदेश आउनुभएका बेला उहाँसँग यो कुराकानी गरिएको हो। जीवनको सफलता र सन्तुष्टि, जन्मभूमिप्रतिको भावना, जीवनमा गर्न नपाएका वा छुटेका कुरा र खुसी, बेलायतमा नेपालीहरूको उपस्थिति र अवस्था, बेलायतीहरूको नेपालीप्रतिको भावना, विदेशमा हुँदा पाएका र गुमाएका कुरा लगायतका प्रसङ्ग अबको क्रममा रहेका छन्। जीवनमा यहाँलाई अरूले एउटा सफल व्यक्तित्व भन्छन्, त्यो भनाइ यहाँलाई चाहिँ आफैलाई कस्तो लाग्छ? वास्तवमा जीवनको सफलता चाहिँ के होला?
मलाई कस्तो लाग्छ भने म अहिले पनि एउटा कुरा तपाईँलाई भन्न चाहन्छु, मलाई म सफल भनेर ओहो मेरो बिजनेस कार्ड भनेर मैले सकभर कहिले पनि एक दुईवटा कहिले काहीँ बनाएर बाँड्दै हिँडिनँ। मलाई त्यो धाइरिङकै कुलाचार्य हो, म जुन दुःखले आएको छु त्यही हो भन्ने फिल गर्छु।
हजुर,
म मेरो रेस्टुरेन्टमा जान्छु, यहाँ कोही साउ छैन, कोही भाडा मान्ने छैन, म खाएको प्लेट आफै धुन्छु। र आज त्यो सबैको एउटै सम्मान के छ भने होइन, हाम्रो त एउटा डिफ्रेन्ट रेस्पेक्टका साथ अगाडि बढेको कम्पनी हो भन्ने फिल भएको छ र सबैको अपनत्व भएको छ। त्यसले गर्दाखेरि चाहिँ मलाई के लाग्छ भने ओहो मैले केही गरेँ, म यस्तो हो भन्नुभन्दा नि म जुन ठाउँबाट आएको थिएँ जे थिएँ र अहिले पनि त्यही छु र त्यसैमा म रमाउँछु। आज मात्रै अब एउटा प्रसङ्ग जोडिहालौँ, मेरो 33 एनिभर्सरी पनि हो
हजुर आज बिहान, व्यक्त गर्दछु।
थ्याङ्क यू रिमा फाउन्डेसन भनौँ, यो सेवा समाजमा गएर उहाँ बुढाबुढीहरूसँग खाना खाने एकदम दुःखको साथ बस्नुभएको छ, केही सहयोग पनि गरेँ। त्यहाँ खाना खाने बेलामा मैले आमालाई के भन्नु भने आमा म यहाँ खान्न, त्यहाँ बुढाबुढीले दुःख पाइरहेछन्, त्यहाँ गएर ती बुढाबुढीलाई खाना खुवाउने हो र तिनै बुढाबुढीसँग खाना खाने हो भनेर म त्यहीँ गएँ। अनि अप्ठ्यारो होला सफाई गर्छु, होइन 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 बहिनी, मैले त्यहाँ काम गर्नु भने जे छ त्यसैको फिल गरिदिनुहोस् मलाई, त्यो नै मेरो लागि सबभन्दा ठुलो हुन्छ भनेर त्यहाँ खाना खाएर आएको छु। त्यसले गर्दाखेरि मलाई त्यस्तो भयङ्करै चेन्जेस केही जस्तो मलाई लाग्दैन। म धाइरिङमा जन्मेको, त्यो गाउँमा जन्मेको, परालमा सुतेको त्यही कुलाचारै हो र त्यसैमा रमाउँछु र सकेसम्म जन्मभूमिमा नेपालमा आउँदाखेरि पर्वत पनि टेकेकै हुन्छु म।
हजुर, अब जन्मभूमिकै कुरा गर्दाखेरि अब 26-27 वर्षदेखिको बेलायतको जीवनयापन, वृत्ति विकास, कुनै बेला धेरै लामो समयपछि पनि जन्मभूमि पुग्नुभयो होला, त्यो बेला चाहिँ कस्तो महसुस हुँदो रहेछ?
त्यो त ठुलो पीडा। हजुर, म अलि लामो समय मेरो कागजको कारणले म नेपाल आउन पाएको थिएन।
हजुर,
अवश्य पनि त्यो पीडा त कति ठुलो पीडा हुन्छ त्यसलाई अहिले मैले मेकअप गरिरहेको छु। 2024 म 19 आएको छु नेपालमा, नेपाल मात्रै, अरू ट्राभलको त कुरै छोड्नुहोस्। त्यसले गर्दाखेरि मैले त्यति बेला दुःख गरेको थिएँ, म समयमा आउनु पाएको थिइनँ, केही वर्ष आउनु पाएको थिइनँ। त्यही कारणले नि मलाई भगवान्ले अहिले त पटक पटक चाहे तेरो जन्मभूमि हो, तैँले त्यहाँ गएर नि कर्म गर है,
भनेर भन्नुभएको छ। मैले भनिहालेँ म अहिले पनि एक महिनाभन्दा बढी भयो, यही वर्ष यो दोस्रो हो, झन्डै दुई महिना त म नेपालमै छु।
हजुर,
भनेपछि अहिले चाहिँ त्यो पहिला जुन पीडा भएको थिएँ, जुन मेरो मनैदेखि भित्रदेखि ओहो मेरो देश टेक्न पाएन भन्ने पीडा थियो, त्यो अहिले मलाई भगवान्ले दिएर म चाहिँ अहिले धेरै नेपाल आउन पाएको छु, नेपाल बस्न पाएको छु, आमासँग बस्न पाएको छु, मातृभूमिसँग जोडिन पाएको छु।
हजुर, जीवनमा चाहँदा चाहँदै छुटेका वा गर्न नपाएका केही कुरा छन् कि सम्झनुहुन्छ?
काम गर्दै जाँदा, बिजनेस गर्दै जाँदाखेरि अझ धेरै गर्न सक्ने धेरै कुराहरू देखेको हुन्छु म। ओहो यो पनि गर्न सक्थेँ, त्यो पनि गर्न सक्थेँ भन्ने मलाई लाग्छ। धेरै धनाढ्यहरूसँगको सङ्गत पनि भएको छ। ओहो त्यहाँ मैले एक दुई करोड सेयर हालिदिनु पाएँ भए त अहिले कति करोड हुन्थ्यो।
हजुर,
जस्तै 2009 रामदेव बाबालाई लगेर मैले बेलायतमा नेपाली डायस्पोरा बिच योगा गराएको थिएँ। दुई वर्ष अगाडि बालकृष्णजी गएर घरै बस्नुभयो, बालकृष्ण आचार्य श्रीजी। भनेपछि कतिपय कुराहरू त्यस्तो मिस गरेका त हुन्छन्।
हजुर,
तर जिन्दगीमा हेर्नु सन्तोषम परमम सुखम, कुनै कुराको रिग्रेट छैन। जे भगवान्ले दिनुभयो, जे बाबामाको आशीर्वाद लिएर सबै संसारका नेपालीको आशीर्वादले पाएको छु, त्यसमा म धेरै खुसी छु।
अब बेलायतमा नेपालीहरूको अवस्था स्थिति चाहिँ कस्तो देखिन्छ? यहाँको देखाइबाट नेपालीहरू कुन कुन क्षेत्रमा छन् र उनीहरू कतिको सन्तुष्ट होलान् भन्ने लाग्छ यहाँलाई?
दुईवटा पक्ष छ। एउटा गोर्खा दाजुभाइहरू हुनुहुन्छ, वृद्ध भइसकेपछि नि पेन्सन प्राप्त गरिसकेपछि पनि बेलायत गएर बस्नु भएको छ। उहाँहरू बेलायतमा बस्दै गर्दाखेरि चाहिँ जति यहाँको हाम्रो कल्चरल्ली सुख सबैले सहयोग गर्ने थियो त्यो हुँदैन, अलिकति गाह्रो छ। एउटा पाटो त्यो छ भने सिभिलियनहरू छ, विद्यार्थीहरू छ, अब त्यो अहिले पछिल्लो चरणमा ओरपरिमा गएका नेपालीहरू पनि हुनुहुन्छ, हाइली स्किल प्रोफेसनलहरू पनि हुनुहुन्छ, होइन? एउटा घटना सत्य बोलौँ है त, म आउने बेलामा एकजना साथीकोमा पुगेको थिएँ, म नाम नोट गरौँ। मलाई भित्र पसेको देख्दा बित्तिकै उहाँ बर्र आँसु खसाल्नुभयो, उहाँको दुईवटा छोरा एउटा छोरी। उहाँले के भन्नुभयो भने, कुलजी ठुलो गल्ती गरिएछ भन्नुभयो। के भयो तपाईँलाई भनेपछि, छोराछोरी त बेच्न लिएर आइएछ भन्नुभयो उहाँले। एउटा छोरा एकातिर छ, बुहारीसँग छ, बच्चा नाति नातिनी भइसक्यो, अर्को छोरा अर्कोतिर छ, नाति नातिसँग छ, छोरी त्यहाँबाट जर्मन बसेको छ भनौँ एउटा कुराले। अनि उसलाई के लाग्यो भने, बुढाबुढी टक्रक्क छ, आखिर नेपाल भए त सम्भवतः सँगै बसिन्थ्यो होला, छोराले पानी खानिदिन्थ्यो होला, बुहारीले दिन्थ्यो होला, अलि कल्चरल्ली त हामी रिच धनी छौँ नि त।
हजुर,
त्यो कुरा त घुमायो, त्यो साथीको आँसु त्यसै बगाएको छैन र त्यो आँसु पनि कहाँनिर बगाउनु भन्दा यो कुलाचार्यलाई भन्न ठिक हो भन्ने फिल गरेर अथवा उसले मर्म बुझ्छ भनेर भन्नुभयो होला नि, त्यो एउटा पीडा छ क्या। हेर्नुहोस्, त्यो पीडा के हो भने, अब त्यहाँको सिस्टम अनुसार कल्चर अनुसार बालबच्चाहरू त एडप्ट हुन्छ,
हाम्रो त संयुक्त परिवार हो,
ऊ संयुक्त परिवार हो। अब बाबुआमा वृद्ध भएपछि नर्सिङ होममा गएर बस्नुपर्छ, बिरामी हुँदाखेरि नि एउटा फुल ल्याएर आएर गेट वेल सुन ड्याड, गेट वेल सुन मम भन्ने कल्चर हो नि त।
हजुर,
त्यसले गर्दाखेरि यो पारिवारिक कल्चर त हाम्रै ठिक हो कि भन्ने महसुस चाहिँ गरिरहेको छु।
हजुर, बेलायत र नेपालको अत्यन्त पुरानो सम्बन्ध, पहिलेदेखि आवत जावत भएको देश पनि, नेपाली मूलका नागरिक पनि धेरै छन् अब, होइन? बेलायतीहरूले नेपालीप्रति चाहिँ कस्तो दृष्टिकोण राख्छन्? नेपालीहरूलाई कसरी चिन्छन् बेलायतीहरू?
होइन, पहिलो कुरो त गोर्खाहरूलाई
हजुर
नेपाली अनेस हुन्छन्, वीर हुन्छन् भनेर नै ब्रिटिस सेनामा लिएको हो, अत्यन्त राम्रो प्रभाव त त्यहाँनिर छँदैछ।
हजुर,
त्यसका बावजुद पनि अरू विभिन्न सेक्टरमा, बेलायतमा मात्रै होइन संसारभरि नेपालीहरू, बरु नेपालमा हामी हुँदाखेरि अलि ठग्छौँ, काम गर्दैनौँ, संसारभरि नै इमान्दारी, हार्डवर्किङ र अनेस्ट नेपाली हो भनेर नेपाली चिनिएको हामीले पाउँछौँ। म त संसार घुमेको छु, गइरहेको छ नेपालीहरूको मुद्दा लिएर, गइरहेको छ नेपालीहरूका कार्यक्रमले गर्दा, त्यसले गर्दाखेरि चाहिँ उन्नति र प्रगति पनि राम्रो छ धेरै। हामी पहिला यसो कतै जाँदाखेरि नेपाली रेस्टुरेन्टहरू पाउँथेनौँ, अहिले संसारभरि जहाँ गए नेपाली खाना खान पाउनुहुन्छ, धेरै देशहरूमा नेपालीहरू सक्षम भइसक्यो, बिजनेसमा लगाइसक्नु भएको छ। त्यसले गर्दाखेरि चाहिँ त्यो सबै व्यापार व्यवसायमा लाग्नु भनेको एउटा हार्डवर्किङ हो नि त। त्यसले गर्दाखेरि चाहिँ हामी के पाउँछौँ भने, बेलायतका नेपालीहरूको क्याटेगोरी त आफ्नो ठाउँमा अलिकति फरकै छ गोर्खा सैनिकको हिसाब किताबले, तर अहिले जहाँ संसारभरि नेपालीहरू फैलिनु भएको छ, प्रगति र उन्नतिको बाटोमा हुनुहुन्छ।
बेलायतमा चाहिँ कति जति नेपाली होला?
अब हामी रफली 2.5-3 लाख छ भनेर भन्छौँ, एक्ज्याक्ट डाटा मसँग छैन।
अब हामी कार्यक्रमको अन्ततिर पनि आएका छौँ, विदेशमा आउँदा पाएका र स्वदेश नहुँदा गुमाएका कुरा पनि कहिलेकाहीँ सोच्नु सम्झनुहुन्छ?
होइन, त्यो त अवश्य छ नि। मैले बेलायतको प्रधानमन्त्रीको निम्तामा गएर खाना नि खाइया छ।
हजुर,
होइन, अब हामी यहाँ गाउँमा गएर एकदम दुःख पाउने ठाउँमा बसेर ढिँडो पनि खाइया छ, त्यो सबै कुराको अनुभव त बटुल्न पाइयो, होइन? अब त्यस्तो मिसै गर्ने अब कुनै पनि कुराहरू भनेको के हो भने, वास्तवमा बेलायतमा बस्दै गर्दाखेरि अत्यन्त चिसो छ, नेपाल आउने बित्तिकै कस्तो राम्रो घाम लाग्छन्, यो वेदरले हामीलाई एकदमै मिस गरेको फिल हुन्छ भने फेरि कहिलेकाहीँ सिस्टम र कहिलेकाहीँ दुःख देख्दाखेरि अचम्मै लाग्छ। अस्ति जेन्जी आन्दोलनमा 76 ज्यान गुमाउनु भयो। मैले 76 मृत्यु भयो भनेर 26 बेलायतमा बस्दाखेरि कुनै पनि इन्सिडेन्टमा 76 मृत्यु भयो भनेर देख्न परेको छैन। अब हामीले सोच्ने कि नसोच्ने, आज मैले अर्को कुनै कार्यक्रममा पनि बोलेको थिएँ, हडताल बन्द यो आन्दोलन यस्ता कुराहरू अब सोध्नुपर्छ, सरकारले नि सोध्नुपर्छ, जनताले नि सोध्नुपर्छ यस्ता कुराहरू। हेर्नुहोस् त संसारमै अहिले कत्रो ग्लोबलाइजेसनको जमाना भयो, कत्रो विकसित देशहरूमा कहीँ झै झगडा गरेर आन्दोलन गरेर मान्छे मारेको छ, अथवा हाम्रा छिमेकी देशहरू कतै त्यस्तो छ, हेर्नुहोस् त केही देशहरूमा छ, तर पनि त्यो गरिबीको कारणले यस्तो भएको छ। यसलाई यस्तो परिस्थिति नहोस्, यो परिस्थिति नहोस् भनेर आह्वान र अपिल पनि गर्न चाहन्छु।
अब कार्यक्रमको अन्तमा यो कार्यक्रमलाई केही साङ्गीतिक बनाउने प्रयास पनि छ, कुनै एउटा गीत स्मरण गरिदिनुहोस् न, अनि त्यो गीतसँगै हामी बिदा हुन्छौँ। पहिलेदेखि नै यहाँलाई मनपर्ने गीत होइन, धेरै सुनेको गीत अथवा आफैले पनि कुनै बेला गुनगुनाउनु भएको वा त्यस्तो कुनै प्रेरणास्पद गीत।
प्रेमराजा महतलाई सम्झन चाहन्छु, पानको पात।
ए पानको पात, हजुर।
म 10 कक्षा पढ्दाखेरि मेरो साथी चन्द्रप्रकाश, मान्छे पनि एकदम राम्रो, चन्द्रप्रकाश बराल भनेर उहाँले नाम लेख्नुहुन्छ, मेरो एकदम मिल्ने साथी पनि हो। उहाँले एकदम मिठोसँग गाउनु भयो, त्यो मेरो मानस पटलमा अहिले पनि गाएको छैन, त्यो चाहिँ 2045 सालकै कुरा हो भनौँ न, होइन। पानको पात, कहिलेकाहीँ यसो हाम्रो सभा सम्मेलन हुँदाखेरि बेलुकातिर बस्यो भने ल कुलजी ल पानको पात गाउँ भनेर चाहिँ, अथवा परिवारले यसो कुरा गर्यो भने, मेरो सानो छोरी 6-7 हुँदा नि त्यो गाडीमा सँगै हिँड्दै गर्दाखेरि त्यो छोरी म पानको पातमा दोहोरी गाउँदै हिँड्थ्यौँ, मेरो चाहिँ त्यो नै अलिकति अलिअलि यसो मलाई अलिअलि कहिलेकाहीँ गुनगुनाउन आउने पनि पानको पात नै हो, त्यसैमा म कहिलेकाहीँ रमाउँछु।
हस् त, कार्यक्रमलाई समय दिनुभयो, आफ्ना स्वदेश विदेशका स्मरण अन्तरङ्ग कुराकानी मार्फत राखिदिनु भयो, रेडियो नेपालका तर्फबाट आभार व्यक्त गर्दछु।
यो अवसर दिनुभएकोमा रेडियो नेपाललाई र तपाईँलाई, यो इन्टायर टिमलाई म धन्यवाद दिन चाहन्छु। मेरा पारिवारिक, केही व्यावसायिक र केही गैरावश्यक नेपालीहरूका कुराहरू राख्ने अवसर दिनुभयो, यसको लागि धेरै धेरै धन्यवाद। र फेरि पनि मैले एउटा अपिल गर्ने गरेको छु, संसारभरिका नेपालीहरूलाई लिड गर्दै गर्दा, संसारभरिका नेपालीहरू म प्रति आशा गर्दै गर्दा, नागरिकता बनाउनु पऱ्यो कुलजी, यो गैरावश्यक नेपाली कार्डमा अप्ठ्यारो भयो, यता के अरे केवाइसी गर्दा एनआइडी कम्पलसरी भयो, यो गैर आवश्यक नेपाली परिचय पत्र लिँदा ढिला भयो, हामीले एकाउन्ट खोल्नु पाउनुपर्छ, विभिन्न कुराहरूमा म सधैँ लडिरहेको छु, लागिरहेको छु। र जब पहिलो गैर आवश्यक नेपाली नागरिकता प्राप्त गरेँ, त्यो नागरिकता प्राप्त गरिसकेपछि होइन कुलजी यो त नागरिकता दिएर धनसम्पत्ति बेचिएर बाहिर जान्छ अरे भनेर भन्नुभएको छ, र त्यसपछि मैले अपिल गर्ने गरेको छु, दुई हात जोडेर, दशौँला जोडेर, संसारभरि रहेका गैर आवश्यक नेपालीहरूलाई मातृभूमिको माटो, आफू जन्मेको माटो बेचेर विदेशी भूमिमा नमिसाइदिनुहोस्। मातृभूमिको माटो बेच्नु, आमा बेच्नु एउटै हो, त्यो माटो लगेर विदेशी भूमिमा नबेच्दिनुहोस्। नेपालको श्री सम्पत्ति यहाँ सुरक्षित हुन्छ, तपाईँले तपाईँका बालबच्चालाई यहाँ जोड्नुपर्छ भन्ने अपिल गरिरहेको छ संसारभरिका नेपालीहरूलाई। फेरि पनि अपिल र अनुरोध गर्दै रेडियो नेपाललाई धेरै धेरै धन्यवाद दिन चाहन्छु, र तपाईँलाई पनि धन्यवाद दिन चाहन्छु। धन्यवाद।
आदरणीय श्रोता, आजको कार्यक्रममा हामीले पर्वत धाइरिङमा जन्मी हुर्की करिब 27 अघिदेखि बेलायतमा कर्मशील रहँदै आउनुभएका एनआरएनएका पूर्व अध्यक्ष समाजसेवी कुल आचार्यसँगको गत हप्ताको कुराकानीका बाँकी प्रसङ्गहरू प्रस्तुत गर्यौँ। कार्यक्रम कस्तो रह्यो? प्रतिक्रियाका लागि हाम्रो इमेल ठेगाना हो रेडियो नेपाल प्रोग्राम @gmail.com। हस् त आजलाई घरदेश परदेश कार्यक्रमबाट प्राविधिक सहकर्मी लक्ष्मण विष्ट सहित विशेष सहयोगका लागि सहकर्मी भुवन आचार्य प्रति धन्यवाद व्यक्त गर्दै प्रस्तोता हेमन्त उप्रेति बिदा हुन्छु। नमस्कार।
Life.